यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन आह्वानका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बीच छलफल। गठबन्धनका साझा उम्मेद्वार विरूद्ध मनोनयन दर्ता गर्ने उम्मेद्वारलाई कार्यवाही गर्ने 5 दलीय अनुगमन संयन्त्रको निर्णय। सामाजिक सञ्जालमा निर्वाचनको निष्पक्षता र गरिमामा आँच पुर्याउने सामग्री पोस्ट नगर्न सबै प्रयोगकर्ताहरूलाई निर्वाचन आयोगको आग्रह। सूचना प्रविधिको समुचित प्रयोगबाट अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। र युक्रेनको पछिल्लो अवस्थाबारे युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्री बीच टेलिफोन वार्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको बजेट अधिवेशनको तयारीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र जेठ 15 गते आर्थिक वर्ष 2079-80 वार्षिक बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर नेउपानेले जानकारी दिनुभएको छ। 5 दलीय गठबन्धनद्वारा गठित स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको हिजो बसेको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरूप काम गर्न दलले आआफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले गठबन्धनका साझा उम्मेद्वारका विरूद्ध मनोनयन दर्ता गराएका उम्मेद्वारलाई कार्यवाही गर्ने निर्णय पनि गरेको छ। साथै बैठकले गठबन्धनको मर्म र भावना अनुसार आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ। संयन्त्रको बैठकले निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कार्यवाही गर्ने निर्णय पनि गरेको छ। नेपाली कांग्रेसले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको चुनावी तालमेल अपवाद बाहेक सफल भएको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई कांग्रेसका नेता कार्यकर्ताले स्वीकार गरेको बताउनुभयो।
तालमेल गरिएको ठाउँहरूमा पनि अधिकांश साथीहरूले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ। अपवाद ठाउँहरूमा बाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ। हामी सबैलाई थाहा छ, यो तालमेल बृहत्तर हितको लागि हामीले गरेको हौं। जुन देशमा संविधानवाद, कानूनी शासन र देशलाई सुशासनको बाटोमा उन्मुख गर्ने जुन नेपाली कांग्रेसको लक्ष्य हो, त्यो लक्ष्यमा जो अन्य दलहरू सामेल हुन चाहन्छन् र सँगसँगै अगाडि बढ्न चाहन्छन्, हामीले सरकारमा पनि त्यही अनुरूप सरकार बनेको छ र स्थानीय निकायमा पनि त्यो किसिमको प्रबन्ध हामी गर्न सफल भएका छौं।
प्रवक्ता महतले कतिपय पालिकामा कांग्रेसको मतदाता धेरै भएकाले अरूलाई किन प्रमुख दिएको भन्ने विचार भने आइरहेको बताउनुभयो। प्रवक्ता डाक्टर महतले अझै विद्रोही उम्मेद्वार रहेका एकाध स्थानीय तहमा पार्टीका नेता कार्यकर्ता पनि विस्तारै पार्टी र गठबन्धनले तय गरेको उम्मेद्वारको पक्षमा आउनुहुने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचनको निष्पक्षता र गरिमामा आँच पुर्याउने सामग्री पोस्ट नगर्न सबै प्रयोगकर्तालाई आग्रह गरेको छ। आयोगले हिजो पत्रकार सम्मेलन गरी राजनीतिक दल तथा निर्वाचनका उम्मेद्वारलाई लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको हो। फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जाल तथा आम संचारका माध्यमहरूमा गलत र भ्रामक सामग्री प्रयोग गरी उम्मेद्वार उम्मेद्वारको चरित्र हत्या गर्ने, व्यक्तिगत लालछना लगाउने वा निर्वाचनलाई प्रत्यक्ष असर पार्ने कुनै पनि सामग्री प्रयोग नगर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभयो।
स्थानीय तह सदस्य निर्वाचन 2079 उम्मेद्वारको मनोनयन गराउनुभएका उम्मेद्वार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र यस्ता गलत भ्रामक चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैमा आयोगले कड़ा चेतावनी दिन्छ। निर्वाचन आचार संहिता 2078 परिच्छेद 2 अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा 22 जमा भएको प्रावधान विपरीत गरिएका यस्ता गलत कार्य तत्काल बन्द गर्न सम्बन्धित सबैमा ध्यानकर्षण गराउँदै आचार संहिता विपरीत सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यवहार समेत जानकारी गराइन्छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग र नियमनलाई प्रभावकारी बनाई निर्वाचन सम्बन्धी सूचनालाई भरपर्दो, मितवेय, गुणस्तरीय र पहुँचयोग्य बनाउन विभिन्न आचार संहिता तथा नीतिहरू सार्वजनिक गरेको उल्लेख गर्दै त्यसको पालना गर्न सरकारवाला सबैको ध्यानकर्षण गरेको छ। आयोगले राजनीतिक दल र उम्मेद्वारले आफ्नो प्रचार प्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने भएमा सो विवरण उम्मेद्वारको अन्तिम सूची प्रकाशन भएको 24 घण्टाभित्र दलको हकमा निर्वाचन आयोग र उम्मेद्वारको हकमा सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा आफ्नो सामाजिक सञ्जाल खाताको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने गरी सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रसारण माध्यमबाट कुनै सामग्रीको प्रसारण गर्न तथा कुनै उम्मेद्वार वा राजनीतिक दलको पक्ष वा विपक्षमा समाचार टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण नगर्न पनि आग्रह गरेको छ। आयोगले छिमेकी देशका संचार माध्यमबाट हुन सक्ने राजनीतिक दलको प्रचार प्रसार वा विज्ञापन नियन्त्रण गर्न नेपाल सरकार मार्फत छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउन फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयमा सम्पर्क गरी आवश्यक प्रबन्धका लागि अनुरोध गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। कर्णालीका 10 जिल्लामा मतपत्र सहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ। जुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकप्टर तथा बाँकी जिल्लामा गाड़ी मार्फत मतपत्र पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। निर्वाचन आयोगले कर्णालीमा करिब 11 लाख मतपत्र पठाएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। निर्वाचन आयोगले वैशाख 28 र 29 गते 2 दिन मात्रै मतदान केन्द्रमा मतदाता परिचय पत्र लिन जाने मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा नमूना मतपत्र प्रयोग गरी मतदाता शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको छ। आयोगले यस अगाडि निर्वाचनहरूमा मतदाता शिक्षा कार्यक्रम मार्फत घर घरमै गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भए पनि यसपटक भने सामाजिक सञ्जाल तथा वैकल्पिक माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
वैशाख 30 गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदानका लागि मतदान केन्द्रमा कार्ड लिन आउने मतदाताहरूलाई 2 दिन अर्थात वैशाख 28 र 29 गते मतदाता शिक्षा दिने व्यवस्था मिलाउन लागेको निर्वाचन कार्यालय प्रदेश नम्बर 1 विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले बताउनुभयो।
आयोगले जुन स्वीकृत कार्यक्रम अन्तर्गत दिने गरेका थियो पहिला, यसपालि चाहिँ त्यसको मोडालिटी अझैसम्म नै हामी कहाँ आइसकेका छैन। यद्यपि केही तालिम अन्तर्क्रिया कार्यक्रमहरूमा चाहिँ 2 दिनको मतदाता शिक्षा कार्यकर्ताहरू खटाएर यसरी मतदान गर्ने भनेर सम्बन्धित बुथमा कार्ड लिन आउने नयाँ मतदाताहरूलाई चाहिँ उहाँहरूले सिकाउनुहुन्छ। अर्को चाहिँ अब हामीले संचार माध्यमहरूबाट आयोगले निर्माण गरेका प्रकाशन प्रसारणका सामग्रीहरू हामी चाहिँ प्रसारण गर्छौँ।
विराटनगर महानगरपालिका वार्ड नम्बर 1 पप्पु भण्डारीले मतदाता शिक्षा आवश्यक भए पनि अहिलेसम्म मतदाता शिक्षाका लागि कसैले पनि घर दैलो अभियान सञ्चालन नगरेको बताउनुभयो।
अहिलेसम्म सिकाउनमा कोही आएका पनि छैनन्। जनप्रतिनिधिहरू कति जानेको हुँदैनन्। योभन्दा अगाडिको चुनावमा पनि कति भोट रद्द भएको थियो। दलहरू घर घरमा गएर सिकाउनु गर्नु पर्यो।
फुलाई प्रयोग हुने मत खेर जान नदिन राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरूले मतदाता शिक्षाको दायित्व लिनुपर्ने निर्वाचन कार्यालयका प्रमुख अधिकारीको भनाइ छ।
आयोगले गर्ने त छँदैछ त्यो पाटो, जो उम्मेद्वार अथवा राजनीतिक दलहरू हुन्छ उहाँहरूले पनि आयोगले भन्दा बढी प्राथमिकता दिएर गर्नुपर्छ, किनभने एक भोट पनि उहाँहरूको लागि बढी महत्वपूर्ण छ। त्यसै गरी संचार माध्यम, पत्र पत्रिका, मिडियाहरूले पनि यो कुराहरू चाहिँ प्रचार प्रसार गर्नु पर्यो।
मोरङ जिल्लामा 5 वर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पालिकाहरूमा 5%देखि 24%सम्म मत बदर भएको पाइएको छ। विराटनगर महानगरपालिकामा खसेको मत मध्ये 24% मत बदर भएको थियो भने लेटाङ नगरपालिकामा 5% मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि अहिले उम्मेद्वारहरू चुनावी प्रचारमा व्यस्त देखिएका छन्। प्राय सबै उम्मेद्वारको चुनावी एजेण्डा स्थानीय तहको विकासमै केन्द्रित रहेका छन्। इलामबाट राजकुमार दाहालको यो रिपोर्ट।
इलाममा 10 पालिकामा आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएका राजनैतिक दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका छन्। जिल्लामा मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमाले र गठबन्धनमा आबद्ध दलहरू रहेका छन्। पालिका तहमा 5 दलीय गठबन्धन भएको छ। गठबन्धनमा आबद्ध दलले भागभण्डा गरेर उम्मेद्वार उठाएका छन् भने नेकपा एमाले, राप्रपा लगायतका दलहरू एक्लै एक्लै चुनावी प्रतिस्पर्धामा रहेका छन्। आफ्ना एजेण्डा बारे प्रस्ट्याउँदै गठबन्धनको तर्फबाट सूर्यदा नगरपालिकामा उम्मेद्वारी दिएका नेकपा एसका नेता रणबहादुर राई,
टिममा रहेर काम गरेर अगाडि बढ्नेछौँ। सूर्य नगरपालिकालाई पहिल्यैदेखि हामी नमुना नगरपालिका बनाउनु पर्छ भनेर हामीले घोषणा गरेका छौँ। त्यसलाई सार्थक त गर्नकै हामी अगाडि बढ्छौँ।
सूर्योदय नगरपालिका प्रदेश नम्बर 1 का बहालवाला सांसद काजीमन कागतेलाई नेकपा एमाले राजीनामा गराएरै मेयरमा उठाएको छ। सूर्योदय नगरपालिकामा मेयरको उम्मेद्वार काजीमन कागते,
यहाँका विकास निर्माणका कुरा, हरेक कुराहरू पर्यटनसँग जोडेर जाने कुराहरू, अरू अन्य थुप्रै कुराहरूलाई चाहिँ आय आर्जन र आर्थिक उन्नतिमा धेरै काम गर्न सकिन्छ।
दलहरू आफ्नै सबैभन्दा सक्षम भएको दावी सहित चुनावी मैदानमा रहेका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले रोङ गाउँपालिकामा अध्यक्षमा उठाएको उम्मेद्वार मणिकुमार स्याङ्बो सुभाष,
रोङको विकास, आर्थिक समृद्धि, पर्यटन विकास, शिक्षा स्वास्थ्य लगायतको कार्यक्रमहरूमा स्पष्ट दृष्टिकोण राख्दै परिणाममुखी नतिजा दिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई साकार पार्नको लागि मेरो
नेकपा एमालेको तर्फबाट रोङ गाउँपालिकामा अध्यक्षका उम्मेद्वारी दिनुभएका मेहरमान तामा,
पहिलो कुरो पार्टीगत स्वार्थभन्दा माथि हुन्छु, मलाई पक्षवादी चाहिएन, मलाई यो सेटिङ फेटिङ भन्ने कुराहरू चाहिँदैन।
इलाममा केही पुरानै जनप्रतिनिधिले फेरि उम्मेद्वारी दिएका छन् भने केही स्थानमा नयाँ अनुहार आएका छन्। अहिले सबै दलका उम्मेद्वारहरू जनताको घर घरमा पुगेर मत मागिरहेका छन्। राजकुमार दाहाल, रेडियो नेपाल।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धीरज प्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले दुवै संगठनका प्रहरी अतिरिक्त महानिरीक्षक द्वय एआईजी सिंह र अर्याललाई आईजीपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो। गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार नाराका साथ आज राष्ट्रव्यापी राष्ट्रिय संचार तथा सूचना प्रविधि दिवस मनाइँदैछ। दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा संचार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रको वृहत्तर आयामको रूपान्तरण गरिने बताउनु भएको छ। प्रधानमन्त्री देउवाले हरेक क्षेत्रमा सूचना तथा संचार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रूपमा श्रमिक प्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले हिजो दमौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिक प्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुको सभ्यता संस्कृतिलाई संरक्षण गर्न र शहरलाई सम्पन्न बनाउन एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाण्डुमा मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जीफण्डद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले श्रमिकहरूको रोजगारी र सुरक्षाका लागि आफ्नो नेतृत्वको सरकारले धेरै योजनाहरू अघि सारेको र ती कार्यान्वयनमा आइसकेको प्रष्ट पार्नुभयो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार रहित विधिको शासन, विकास र रोजगार नेपाली कांग्रेसको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस आगामी 15 वर्ष शासन गरेर मुलुकलाई समृद्धिमूलक बनाउने लक्ष्यका साथ अगाडि बढ़ेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। तनहुँको आबू खैरेनी गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीतिलाई पेशा व्यवसाय बनाउन नहुने र राजनीतिलाई सेवाभावको रूपमा विकास गर्न जरूरी रहेको बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सम्पूर्ण पालिकालाई श्रमिक मैत्री बनाउनु पर्ने बताउनु भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस मोरङद्वारा हिजो 133 अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा विराटनगरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस श्रमिकहरूको हक हितप्रति प्रतिबद्धता र श्रमिकहरूप्रति सम्मान गर्ने पार्टी भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ। कुल 312 किलोमिटर लामो 400 केवी क्षमताको प्रसारण लाइन र झण्डै 100 किलोमिटर लामो सड़क परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोग सम्बन्धी सम्झौता गत फागुन 15 गते प्रतिनिधि सभाले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो। नेपाल चिकित्सक संघले दुई दिने सार्वजनिक विदा दिने सरकारको निर्णयको स्वागत गरेको छ। संघका महासचिव डाक्टर बद्री रिजालले हिजो विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्य कर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। हिजो देशभरि 20 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3,225 नमूनाको परीक्षण गर्दा 20 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 27 जना कोरोना संक्रमण मुक्त भएका छन्। देशभर कोरोना संक्रमणका 221 सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन बीच फोनवार्ता भएको छ। उहाँहरूका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो। त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिनुभएको छ। उहाँले ट्वीटर मार्फत सो कुराको जानकारी दिनुभएको बताइएको छ। यसअघि उहाँले दुई दिन अघि मात्र पनि फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनसँग पनि कुराकानी गर्नुभएको थियो। मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व ईद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ़दै गएकाले सुरक्षा सतर्कता बढ़ाइएको सरकारी अधिकारीहरूले जनाएका छन्। विशेष गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ। ती घटनामा पनि केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन्। अफगानिस्तानमा पछिल्ला केही दिन यता निरन्तर रूपमा आक्रमण भइरहेकामा संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घटना हुनु दुखद भएको जनाएको छ। पछिल्ला हप्तामा अफगानिस्तानमा हत्या हिंसाका श्रृंखला बढ़दै गएका र आक्रमणले नागरिकलाई लक्ष्य बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारको कुल आन्तरिक ऋणमध्ये 29,24,67,00,000 बराबरको ऋण भुक्तानी गरेको जनाएको छ। यस अवधिमा सरकारलाई आन्तरिक ऋणको दायित्व 60,57,34,00,000 रहेको थियो। यसैबीच नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ। इकाईले गत फागुन मसान्तसम्म 1,556 शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको उल्लेख गरेको छ। त्यस अवधिमा 464 प्रतिवेदन विश्लेषण भएकोमा 265 अभिलेखीकरण गरिएका तथा 199 प्रतिवेदन इकाईले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको जनाएको छ। त्यसै गरी सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधि अनुसार फागुन मसान्तसम्म 15 वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघले इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविड किन्नका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औल्याएको बेरुजुका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै क्यान महासंघले चिन्ता व्यक्त गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै क्यान महासंघले सम्बन्धित निकायहरूलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह समेत गरेको छ। ब्यानुजको भुक्तानीका लागि विदेशी मुद्रा प्रयोग गर्नुपर्दछ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालो सूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ़दै गएको कर्जा सूचना केन्द्रले जनाएको छ। विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्स्याउट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू कालो सूचीमा पर्ने गरेका छन्। कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्याङ्क अनुसार वैशाख महिनाको 16 दिनमा मात्रै 607 व्यक्ति तथा संस्थाहरू कालो सूचीमा परेका हुन्। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राख्ने गरेको छ। गण्डकी प्रदेश खाद्य परिषदको पहिलो बैठकले खाद्य तथा कृषि सम्बन्धी सूचना संकलन तथा विश्लेषण गरी नीति निर्माण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ। प्रदेश भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव डाक्टर हरिबहादुर केसीलाई परिषदले निर्देशक समितिको संयोजक तोकेको हो। परिषदको मुख्य कार्य प्रदेशभित्र भोकमरी वा भोकमरीको जोखिममा रहेका व्यक्ति परिवार समुदाय र क्षेत्रको नियमित रूपमा पहिचान गर्ने र त्यसको अभिलेख राख्ने तथा आवश्यक खाद्यान्नको संचिति र दैवी विपत्तिको बेला खाद्यान्न वितरणको व्यवस्था मिलाउने लगायतका काम गर्ने प्रदेश कृषि सचिव डाक्टर केसीले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पहिलो टी20मा नेपाल पाहुना टोली जिम्बाब्वे एसँग पराजित भएको छ। ट्यु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बाब्वे एले 6 विकेटले हराएको हो। नेपालले दिएको 182 रनको लक्ष्य जिम्बाब्वे एले 18 ओभर 5 बलमा 4 विकेट गुमाएर 185 रन बनायो। जिम्बाब्वेका लागि त्रिनवासिस मरुनीले सर्वाधिक 56 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान टोनी मुनाङले 50 रनको इनिङ खेले। इनोसेन्ट केयाले 47 रन जोडे। नेपालका बसिर अहमदले 2 तथा कप्तान सन्दीप लामिछाने र करण केसीले 1-1 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 181 रन बनाएको थियो। नेपालका लागि आदिल आलमले अभिजित रहँदै सर्वाधिक 47 रन बनाए। त्यस्तै कुशल भुत्रेलले 46 रन जोडे। रोहित पौडेलले 39 रन जोड्दा दिपेन्द्र सिंह ऐरीले 28 रन बनाए। आसिफ शेख 9 रनमा आउट हुँदा आरिफ शेख 2 रनमा आउट भए। करण केसी 4 रनमा अभिजित रहे। जिम्बाब्वेका ब्रायन इभान्स, लुक्स जोबेन ब्रायन, फामुत र जोन मास्टरले 1-1 विकेट लिए। जितसँगै जिम्बाब्वे एले 3 खेलको सिरिजमा 1-0 को अग्रता बनाएको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बाब्वे एसँग सिरिज खेलेको हो। सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ। टी20 पछि नेपालले एक दिवसीय सिरिज खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुलहाल अल मुतारीले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र लेखेका छन्। खेलाड़ीसँग पछिल्लो समय उत्पन्न विवादबारे अल्मुतारीले एन्फालाई पत्र पठाएका हुन्। मुख्य प्रशिक्षक अल्मुतारीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनौटको लागि बन्द प्रशिक्षणमा रहेका 10 खेलाड़ीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। 10 खेलाड़ीले क्याम्प छाडेपछि अल्मुतारीले थप 17 खेलाड़ीलाई प्रशिक्षणमा डाकेर तयारी गरिरहेका छन्। विद्रोह गरेका खेलाड़ीहरूले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुतारीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए। एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अल्मुतारीले प्रशिक्षण छाडेका खेलाड़ीहरूलाई कार्यवाही नगर्न आग्रह गरेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेशिक मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहे। प्रदेशिक मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 86%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन आह्वानका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बीच छलफल, गठबन्धनका साझा उम्मेद्वार विरूद्ध मनोनयन दर्ता गर्ने उम्मेद्वारलाई कार्यवाही गर्ने पाँच दलीय अनुगमन संयन्त्रको निर्णय, सामाजिक सञ्जालमा निर्वाचनको निष्पक्षता र गरिमामा आँच पुर्याउने सामग्री पोस्ट नगर्न सबै प्रयोगकर्तालाई निर्वाचन आयोगको आग्रह, सूचना प्रविधिको समुचित प्रयोगबाट अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़ र युक्रेनको पछिल्लो अवस्थाबारे युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्री बीच टेलिफोन वार्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।